यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधान न्यायाधीश नियुक्तिका विषयमा संवैधानिक परिषदमा छलफल। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 14 जना विरूद्ध 3,62 अर्ब रूपियाँ भन्दा बढ़ी बिगो मागदाबी सहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र इरान युद्ध अब चाँडै सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ़ाउन बसेको संवैधानिक परिषद बैठक केही बेर अघि सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा सम्पन्न बैठकका बारेमा थप जानकारी दिन यतिखेर हामीसँग हाम्रा सहकर्मी बालिका मादेन हुनुहुन्छ। बालिकाजी, संवैधानिक परिषद बैठक भर्खरै सकिएको जानकारी प्राप्त भएको छ, के निर्णय भयो?
हजुर, अहिले भर्खरैमा चाहिँ यो संवैधानिक परिषदको बैठक सकिएको छ। यहाँबाट सभामुख दोलप्रसाद अर्याल लगायत बाहिरिसक्नु भएको छ। नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेन्दे लगायत बाहिरिने क्रम जारी छ। तर अहिलेसम्म चाहिँ एकिन रूपमा बैठकको निर्णय कस्तो आयो के आयो भन्ने चाहिँ आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ। हामीले संचारकर्मीहरू यहाँ उभिरहेको अवस्थामा चाहिँ त्यो जानकारी प्राप्त गर्नका लागि हामी प्रतीक्षामा छौँ।
हुन्छ, जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी बालिका मादेन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 14 जना विरूद्ध 3,62 अर्ब रूपियाँ भन्दा बढ़ी बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छूट दिएर आर्थिक अनियमितता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर नेउपानी, तत्कालीन सहसचिवहरू सुरेश आचार्य, डण्डुराज घिमिरे र केवल भण्डारी विरूद्ध 3,62,05,22,000 रूपियाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो। यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरूद्ध सोही रकम बराबरको बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ। आयोगले चिनिया कम्पनी सीएमसी, त्यसका अध्यक्ष र परियोजना व्यवस्थापक अनि कम्पनी व्यवस्थापक विरूद्ध समेत मुद्दा दायर गरेको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तिहरूलाई पुरस्कृत एवं सम्मान प्रदान गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनही नगद 2,00,000 रूपियाँ सहित सम्मान गर्नुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनही 2,00,000 का दरले पुरस्कृत गर्नुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालका हरेक राजनैतिक परिवर्तनमा पत्रकारको अहम भूमिका रहँदै आएको भन्नुहुँदै यस प्रकारका सम्मानले नयाँ पुस्ताका पत्रकारलाई सत्यको बाटोमा हिँड्न प्रोत्साहन मिल्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी हो भन्ने पत्रकारलाई सुरक्षा प्रदान गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै स्वतन्त्र निष्पक्ष र मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले पत्रकारिता सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक पनि रहेको बताउनुभयो। सो अवसरमा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले वर्तमान सरकारप्रति सबैको अपेक्षा रहेको भए पनि सूचनाको पहुँचमा भने कमी आएको बताउनुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मीडियाको बढ़दो प्रभावसँगै संचार माध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले समयसँगै पत्रकारिताको शैली प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएकोले गोर्खापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको बताउनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले गोर्खापत्रद्वारा आजदेखि प्रकाशन शुरू भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपु लेखबारे भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिइएको धारणा राख्नु भएको छ। समितिको आज बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्चस्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड़ दिँदै व्यापार पारवहन र सीमालाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो। बैठकमा समितिका सभापति सुम्निमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेशन प्रक्रिया शुरू गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दा मध्ये 13,000 मुद्दालाई डिजिटलाइजेशन गर्ने तयारी गरेको बताउनुभयो। मन्त्री यादवले आगामी साताभित्रै सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गरिने जानकारी गराउनुभयो। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र वाट्सएपबाट आएको गुनासाका आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको उहाँले बताउनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सृजना गर्ने श्रमिक र उद्यमी बीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउने लगायत विषयमा सुझाव राख्नु भएको थियो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले 5 पक्राउ गरेको छ। सुनसरीका 32 राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 11,55,000 दाङका 31 प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 93,00,000 काभ्रेका 33 दिल्लीमान तामाङले 2 14,75,000 रूपियाँ ठगेको आरोपमा पक्राउमा परेका हुन्। यस्तै 5 47 श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एकजनाबाट 12,25,000 र स्याङजाका 28 नमुना भण्डारीले मकाऊ पठाइदिन्छु भन्दै 3 पीड़ितहरूबाट 5,50,000 रूपियाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सरकारले सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचय पत्र एनआईडीलाई अनिवार्य बनाउँदै लगेको छ। सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पंजीकरण विभागको सहकार्यमा अछाम कमलबजार नगरपालिकाले पालिका स्तरमै राष्ट्रिय परिचय पत्र वितरण दर्ता तथा वितरण स्टेशन स्थापना गरेर काम शुरू गरेको छ। स्थानीय स्तरमै सेवा पाउन थालेपछि परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने स्थानीयको बाध्यता हटेको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग र कमलबजार नगरपालिकाको सहकार्यमा संचालित राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेशनबाट विक्रम सम्बत 2081 जेठ 28 गतेदेखि निरन्तर सेवा सञ्चालन भइरहेको छ। स्थापना कालदेखि हालसम्म 3358 नागरिकले स्टेशनबाट सेवा लिइसकेका छन्। पालिकाको केन्द्रमै सेवा पाउँदा यस क्षेत्रका नागरिकको सदरमुकामसम्म जान आउन लाग्ने समय र पैसा समेत बचत भएको छ। कमलबजारमै राष्ट्रिय परिचय पत्र बनाउन पाएकोमा खुशी व्यक्त गर्नुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का स्थानीय राजु कामी।
राष्ट्रिय परिचय पत्र बनाउनको लागि मोहलसिंह जानु पर्ने थियो। हाम्रै स्थानीय सरकारले यो सेवा पाउँदा दिएकोमा हाम्रो समय पनि बचत भयो र आर्थिक पनि बचत भयो। जनतालाई धेरै सेवा सुविधा प्राप्त भएको छ, हामी धेरै खुसी छौँ।
ढकारी गाउँपालिका वडा नम्बर 1 कमल बजारमा राष्ट्रिय परिचय पत्र बनाउन आउनुभएका 76 बल बहादुर थापाले नजिकको पालिकामै सहज रूपमा सेवा दिएकोमा सरकारलाई यसरी धन्यवाद व्यक्त गर्नुभयो।
राम्रो लागेको छ, खुसी छौँ, छिटो पनि पुग्यो अनि काम पनि छिटै भइसक्यो।
पालिकालाई थप व्यवहार नपर्ने गरी पालिकामै मौजूद कर्मचारीबाट कमल बजार नगरपालिकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाह गरिरहेको र असामको पूर्वी भूभागमा पर्ने ढकारी गाउँपालिका, तुरमाहात गाउँपालिका र कमल बजार नगरपालिकालाई सेवा लिन सहज भएको बताउनुहुन्छ कमल बजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर विष्ट।
थप आर्थिक दायित्व, थप जनशक्तिहरू नराखी हामीसँग उपलब्ध भएकै कर्मचारीहरूबाट यो सेवा सुचारू गर्ने गरी जुन एउटा पहल र प्रयास गरेका थियौं, राष्ट्रिय परिचय पत्र वितरण संकलन जुन कार्य भइरहेको छ, कमला नगरपालिका लगायत ढकारी गाउँपालिका, तुरमाहान गाउँपालिकाका नागरिकहरूलाई धेरै सहजता भएको छ।
जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बाहेक पालिका स्तरबाट संचालित नेपालकै पहिलो राष्ट्रिय परिचय पत्रको विवरण दर्ता तथा वितरण स्टेशनका रूपमा सञ्चालन भएको स्टेशनबाट नागरिकले सहज रूपमा सेवा प्राप्त गरिरहेकाले सेवालाई निरन्तरता दिइने बताउनुहुन्छ कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
राष्ट्रिय परिचय पत्रको स्टेशन स्थापना गरेका छौँ। 753 पालिका मध्येमा पहिलो समता गरेर हामीले स्थापना गरेका हौ। व्यवस्थित रूपमा त्यसको निरन्तरता चाहन्छौँ।
राष्ट्रिय परिचय पत्र प्रत्येक नागरिकका लागि बायोमेट्रिक पहिचान खुल्ने नेपालको संघीय स्तरको परिचय पत्र हो। स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र सहज रूपमा पाउने व्यवस्था गर्न आवश्यक देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गोलाम सरवारले आज शिष्टाचार भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक संजय विजयशेखराले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायत विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकार्य सम्बन्धी विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको कार्यकारी बोर्डले नेपालका लागि विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि थप 2 महिना लम्ब्याउने निर्णय गरेको छ। आईएमएफले बुधबार जारी गरेको विज्ञप्ति अनुसार यो कार्यक्रम अब सन् 2026 जुलाई 11 कायम रहनेछ। बाढ़ीले अवरूद्ध बीपी राजमार्ग 3 दिनदेखि खुलेको छ। अस्थायी डाइभर्सन बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। धादिङको चारंगी फेदी केन्द्रबिन्दु भएर आज बिहान 11:14 4.1 म्याग्निच्यूडको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ। भूकम्पको धक्का धादिङ सहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोकविजय अधिकारीले बताउनुभयो। साहसिक खेल प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना रहेको उदयपुर जिल्लामा पूर्वाधार विकासमा चुनौती देखिएको छ। जिल्लामा नियमित व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनका लागि तीनै तहका सरकारबीच समन्वय र दीर्घकालीन योजना आवश्यक रहेको सरकारवाला बताउँछन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
उदयपुर जिल्लामा 2078 सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण उडान शुरू गरिएको हो। हाल उदयपुर जिल्लामा 2 महिला र 16 जना पुरुष गरी कुल 18 जना फ्लो प्याराग्लाइडिङ पाइलट उत्पादन भइसकेका छन्। जिल्लाको बेलका नगरपालिकामा सञ्चालनमा रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कूल उदयपुर प्राली मार्फत नियमित रूपमा पाइलट उत्पादन गरिँदै आएको छ। उदयपुर जिल्ला भित्रका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि उपयुक्त रहेका छन्। उदयपुरको प्राकृतिक सौन्दर्य, पहाड़ी भू बनोट र अनुकूल मौसमका कारण प्याराग्लाइडिङको अत्याधिक सम्भावना रहेको छ। तर आवश्यक पूर्वाधारको अभाव, व्यवस्थित ल्याण्डिङ स्थलको कमी तथा स्पष्ट सरकारी नीति नहुँदा यसको पूर्ण विकासमा चुनौती रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कूल उदयपुर प्रालीका सञ्चालक सुरेन गुरुङ बताउनुहुन्छ। ऐतिहासिक गढी किल्ला रहेको चौदण्डीगढी क्षेत्रमा चौदण्डीगढी नगरपालिकाले बजेट विनियोजन गरी प्याराग्लाइडिङ टेक अफ स्थलका लागि कार्पेट बिछ्याउने तथा उडान क्षेत्र समाउने कार्य सम्पन्न गरेको छ। यो पहलले साहसिक पर्यटन प्रवर्धनमा स्थानीय तहको सक्रियता झल्काएको छ। स्थानीय वासीका अनुसार उदयपुरमा नियमित व्यावसायिक प्याराग्लाइडिङ उडान सञ्चालन गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकार समन्वय गरी दीर्घकालीन योजना निर्माण गर्न आवश्यक छ। यसो गर्न सके उदयपुरलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको साहसिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध चाँडै नै सकिने बताउनु भएको छ। युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावलाई इरानले अझै विचार गरिरहे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध सकिने बताउनु भएको हो। अमेरिकाले इरानसँग 14 बुधे सहमति पत्रमा हस्ताक्षर गर्न लागेको बताउँदै व्हाइट हाउसले सो सहमति पत्रले आणविक वार्ताको विस्तृत ढाँचा बाहिर ल्याउने बताएको छ। पाकिस्तानले पनि अस्थायी युद्ध विरामलाई दिगो शान्तिमा परिणत गर्ने प्रयास भइरहेको खुलासा गरेको छ। संयुक्त अधिराज्य बेलायतको स्कटल्याण्ड, वेल्स र इंग्ल्याण्डमा आज विभिन्न निर्वाचन अन्तर्गत मतदान भइरहेको छ। स्कटल्याण्डमा संसदको 129 स्थानका लागि मतदान भइरहेको छ भने वेल्समा 60 69 संसद सदस्यका लागि मतदान भइरहेको छ। इंग्ल्याण्डमा भने 136 काउन्सिलका 5,000 स्थानका लागि मतदान भइरहेको हो। यस अतिरिक्त 6 शहरमा मेयरका लागि पनि आज मतदान भइरहेको छ। यो निर्वाचन आम निर्वाचन नभएकाले वेस्ट मिनिस्टरका स्थानहरू भने यथावत रहनेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। अन्तर्राष्ट्रिय मामिलाहरू थप जटिल बन्दै गएको र विश्वव्यापी संकट गहिरिँदै गएका बेला विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरू बीच छलफल हुन लागेको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी साता अर्थात मे 14 र 15 बेजिङमा हुने ट्रम्प र सी बीचको वार्तामा इरानको विषयमा गहन छलफल हुनेछ। गत अक्टोबरमा भएको व्यापार सम्झौतापछि अमेरिका र चीन दुवै देशले स्थिर सम्बन्धलाई सही ट्र्याकमा राखिराख्ने प्रतिबद्धता गरेकोमा त्यसमा भएको प्रगतिबारे पनि ट्रम्प र सीबीच छलफल हुने जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन सरकारले दिने सहुलियत कर्जाका लागि आवेदन दिएका मध्ये 3,103 स्टार्टअप परियोजनाहरू प्रारम्भिक छनौटमा परेका छन्। नेपाल सरकार औद्योगिक विकास प्रतिष्ठानले यस वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि 3,103 स्टार्टअप परियोजनाहरूलाई प्रारम्भिक चरणका लागि छनौट गरेको हो। यस वर्षका लागि प्रतिष्ठानमा 10,000 भन्दा बढी स्टार्टअपहरूले सहुलियत कर्जाका लागि आवेदन गरेका थिए। प्रारम्भिक छनौटमा परेका स्टार्टअपहरूलाई औद्योगिक विकास प्रतिष्ठानले 4 पृष्ठ लामो विवरण भरेर पठाउन भनेको छ। स्थानीय तहले भएको मूल्याङ्कन, कम्पनीहरूले भरेर पठाएका विवरणहरू तथा मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा ती स्टार्टअपहरूको अन्तिम छनौट हुनेछ। छनौटको क्रममा मूल्याङ्कनको आधारमा 50% भन्दा बढी अङ्क ल्याउने स्टार्टअपहरू सहुलियत कर्जा प्राप्त गर्न योग्य हुनेछन्। यस वर्षका लागि सरकारले स्टार्टअप सहुलियत कर्जाका लागि 1,26,00,00,000 रकम विनियोजन गरेको छ। यस्तो कर्जा 3% उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। बिहिबार साँझ 6:30 देशभर जारी आर्थिक गणना अन्तर्गत 5,36,998 जनाले फारम भरेका छन्। यस अवधिसम्म 8,154 जनाले अनलाइन फारम भर्नका लागि टोकन लिएका छन् भने अनलाइन फारम भर्ने 1,865 रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। यस अवधिसम्ममा सबैभन्दा धेरै आर्थिक गणना फारम बागमती प्रदेशबाट 1,52,853 जनाले भरेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट 28,578 जनाले फारम भरेको राष्ट्रिय तथ्याङ्क कार्यालय आर्थिक गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले जानकारी दिनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानहरूलाई आर्थिक गणनामा सहभागी हुन आह्वान समेत गरेको छ। आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डाक्टर ढकालले आग्रह गर्नुभयो। यही वैशाख 2 गतेदेखि आगामी असार 7 गतेसम्म आर्थिक गणना कार्य जारी रहनेछ। गणनाका लागि 3,906 गणक तथा 526 सुपरिवेक्षकहरू देशभर खटिएका छन्। नेपाल धितो पत्र बोर्ड सेवनको नयाँ अध्यक्ष चयनका लागि सरकारद्वारा गठित सिफारिश समितिका संयोजक डाक्टर गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहनुभएका डाक्टर भट्टले स्वार्थको द्वन्द हुन सक्ने भन्दै समितिबाट राजीनामा दिनुभएको हो। नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि आवेदन दिनुभएको छ। संयोजक डाक्टर गुणाकर भट्टका आफ्नै दाजु गोपाल भट्ट उम्मेद्वार भएपछि छनौट प्रक्रियाको निष्पक्षतामा प्रश्न उठ्न सक्ने ठानेर सिफारिश समितिबाट आफू अलग हुने निर्णय गरेको डाक्टर भट्टले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ FNCCI 6 स्तम्भ 60 पहल शीर्षकको रणनीतिक आर्थिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासंघको 60 वार्षिक साधारण सभाबाट निर्वाचित 21 अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने गरी सार्वजनिक गरिएको महासंघले जनाएको छ। महासंघले निजी क्षेत्रको दीर्घकालीन हित, लगानी मैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एसिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाडौँमा शुरू भएको छ। वैशाख 28 गतेसम्म राजधानीको प्रदर्शनी मार्ग स्थित भिरकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेलालाई व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरको रूपमा हेरिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपालीले स्कल्यान्डलाई पहिलो अभ्यास खेलमा पराजित गरेको छ। माथिल्लो मुलबानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो अभ्यास खेलमा स्कल्यान्ड नेपालको दोस्रो जाइको टोलीसँग 45 रनले पराजित भएको हो। नेपाल यसले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कल्यान्ड 48.2 ओभरमा 232 रनमा समेटिएको थियो। स्कल्यान्डका लागि ओपनर फिन्ले म्याक्राउथले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेले। ज्याक जर्भिस 45, मार्क वाउट 37, ब्रन म्याकुलन 21, म्याथ्यु क्रस 22 र ओलिभर डेभिडसन 17 रनमा आउट भए। नेपाल एका लागि राशिद खानले 3 तथा सहाब आलम, युवराज खत्री र बसिर अहमदले समान 2 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल यसले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 277 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपाल एकका लागि देव खनालले सर्वाधिक 63 रनको अर्धशतकीय इनिङ खेले। ओपनर मयम यादव 45 रनमा आउट हुँदा अर्का ओपनर समेत रहेका कप्तान अनिल कुमार शाहले 18 रन जोडे। सन्दीप जोरा 34, पवन सराफ 31 तथा नारायण जोशी 8 रन बनाउँदै आउट भए। दीपक डुम्रेले अभिजित 23 रन बनाए। स्कल्यान्डका लागि ब्रान्डिल करी र सफियान शरीफले समान 2 तथा ओलिभर डेभिडस, ब्रान म्याकुलन, ज्याक्स जस्विन र मार्क आउटले समान 1 विकेट लिए। दोस्रो अभ्यास खेलमा शुक्रबार नेपाल एले अमेरिकासँग खेल्नेछ। अमेरिका र स्कल्यान्ड विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिज खेल्न नेपाल आएका हुन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी जेठ 1 गते पुरुष 10 किमी एनआईएफएन रन हुने भएको छ। संघको 37 स्थापना दिवसको उपलक्ष्यमा युवा संघले खेल आयोजना गर्न लागेको हो। दशरथ रंगशाला त्रिपुरेश्वरबाट शुरू हुने प्रतियोगिता 3 कुने फन्को मार्दै पुनः रंगशालामा पुगेर टुङ्गिनेछ। प्रतियोगितामा 500 देखि 1,000 जनाको सहभागिता रहनेछ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष 5 स्थानमा रहने खेलाड़ीको लागि पुरस्कारको व्यवस्था गरिएको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै देशका पहाड़ी भूभाग लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25.1 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 14.4 मिलिमिटर। काठमाडौँको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। पोखराको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 6.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर। र दिपायलको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 15.2 डिग्री सेल्सियस, वर्षा 3.3 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 3,62 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो माग दावी सहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई र इरान युद्ध अब चाँडै सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।